ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا وسندنا ومولانا محمدا عبده ورسوله أرسله بالحق بشيرا ونذيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا إن جاءكم فاسق بنبأ فتبينوا أن تصيبوا قوما بجهالة فتصبحوا على ما فعلتم نادمين. واعلموا أن فيكم رسول الله، لو يطيعكم في كثير من الأمر لعنتم، ولكن الله حبب إليكم الإيمان وزينه في قلوبكم فكره إليكم الكفر والفسوق والعصيان، أولئك هم الراشدون. فضلا من الله ونعمة، والله عليم حكيم. فإن طائفتان من المؤمنين اختصموا فأصلحوا بينهما، فإن بغت إحداهما على الأخرى فقاتلوا الذي تبغي حتى تفيء إلى أمر الله، فإن فاءت فأصلحوا بينهما بالعدل وأقسطوا، إن الله يحب المقسطين. إنما المؤمنون أسوة، فأصلحوا بين أخويكم واتقوا الله لعلكم ترحمون. صدق الله العظيم. برادران الإسلام، محترم خواتيم الإسلام، قرآن كريم من قرآن كريم في سورة الحجرات کی کئی آیات تلاوت کی ہیں، ان آیات میں مسلمانوں کو تلقین کی گئی ہے کہ وہ لوگوں جو ایمان لائے ہو، اگر تمہیں کوئی اعتبار تھا، کوئی فاسق، کوئی ایسا شخص اس کا دوست جو زیادہ جو قابل اعتماد نہ ہو، ایسا شخص کو خبر لے کر آئے تو پوری وضاحت کر لیا کرو، پوری تحقیق کر لیا کرو. ایسا نہ ہو کہ تم جیسے ہی کسی کو ایک غلط خبر کی بنیاد پر نقصان پہنچا دو اور پھر اپنے کیے پر پشیمان ہو اور نادم ہو. یہ بسا اوقات اس طرح کا ہوتا ہے کہ ایک آدمی خبر لے کر آ جاتا ہے، افواہ ہوتی ہے، تحقیق کے بغیر لوگ تیاری کر لیتے ہیں اور اس کے مقابلے میں بالکل جتھا بندی کر لیتے ہیں، تو یہ ہمارے یہاں بچوں میں ایک مثال ہے کہ سب کے آتے آتے بھوک میں بالکل جنگ تباہ کر دیتا ہے. بھوک جو ہے جنگ کا جنگ اجاڑ دیتا ہے سب کے پہنچتے پہنچتے. جب حقیقی صورتحال قوم کو معلوم ہوتی ہے، اس سے پہلے پہلے ہی جو جھوٹی افواہ کی دنیا پر لوگ تباہی مچا دیتے ہیں. اس آیت کا حساب معلوم بھی ہوتی ہے کہ ایک آدمی کو حضور نبی کریم صلی اللہ علیہ وسلم نے ایک قبیلے کی زکات اکٹھی کرنے کے لیے بھیجا. اس نے واپس آ کے کہا، کسی وجہ سے گھبرا گیا، گھبرا کے کہا کہ وہ ہے وہ اپنا فرض ادا کرنے کی بجائے، ڈیوٹی دینے کی بجائے آ کے اس کے بنی میں المختلف کے پاس بھیجا گیا تھا. اور کیونکہ بنی المختلف نے تو بالکل حضور نے انکار کر دیا زکات دینے سے، غیر زکات دینے سے انکار کر دینا حکومت بھی اسلامی حضور نبی کریم صلی اللہ علیہ وسلم کی نگرانی میں تھی, اور حکومت سے بغیر اگر اسی کی وجہ سے تو ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ نے معمولی زکات کے قتال کیا, جہاد کیا ان کے خلاف, لیکن ان کے مطابق ان کے خلاف اسی طرح سے جہاد کیا جائے گا جس طرح کافروں کے خلاف جہاد کیا جاتا ہے. اور انہوں نے فرمایا ابوبکر صدیق رضی اللہ عنہ نے کہ حضور نبی کریم صلی اللہ علیہ وسلم کے زمانے میں ان کی حیات میں اگر یہ ایک رسی بھی دیتے تھے اور اس سے انکار کرتے ہیں تو میں ان کے ساتھ لڑوں گا. یہ تو جو حکومتی جو رخ ہے, جو حکومت کا جو اختیار ہے, اس کو چیلنج کرنے والی بات ہے. حضور نبی کریم صلی اللہ علیہ وسلم تیاری کرنے لگے تمام چیزیں اس قبیلے کو سزا دینے کے لیے, تو اتنے میں وہ بنی المطلب کے سردار آئے اور انہوں نے کہا سید پوچھا کہ تو نہیں کہتے ہوئے تو ان شخص کو دیکھا بھی نہیں ہم نے کبھی, تو ہمارے قریب بھی نہیں آنے اس نے کوئی پوچھا ہے نہیں اس نے کوئی بات کی نہ ہم نے اس کو دیکھا ہے, تو کبھی کیسے اس نے تصور کر لیا اور پھر جہاں آ کر اس نے خبر پھیلا دی, بالکل تقریباً جنگ کی نوبت آ گئی. تو اس کی آیت نازل ہوئی کہ ایسے افسانہ پر ایسے جو لوگوں کی خبر پر کبھی بھی آپ یقین اور اعتماد کر کے اس کے اکثر ملیں. اور پھر اگلی آیت میں کہا کہ کبھی یہ جان لو کہ تمہارے اندر حضور نبی کریم صلی اللہ علیہ وسلم موجود ہیں, اور بہت ساری باتوں میں اگر وہ تمہاری پیروی کرنے لگے تو مشکل میں پڑ جائے گی. وہ تمہیں حضور نبی کریم صلی اللہ علیہ وسلم کا انتظار کرنا چاہیے تمام معاملات میں, اور ان کی مشورے کو اور ان کی رائے کو اور ان کی پسند اور ناپسند کو یہی اہمیت دینی چاہیے. یہ اللہ کے رسول کا حق ہے, اگر تم خود ہی کوئی ارادہ کر لو وہ تمہاری کوئی پیروی کرنے لگے تو بہت مشکل میں پڑ جائے گا. اور اس کے ساتھ ہی پھر مسلمانوں کے آپس کے جھگڑوں اور آپس کی جو اختلافات اور لڑائیوں کے بارے میں ایک اصولی حکم دیا گیا ہے. اس زمانے میں تو حکم نبی کریم صلی اللہ علیہ وسلم کے زمانے میں تو ایسی کوئی بات پیش نہیں آئی تھی, کوئی صورت حال نہیں تھی کہ مسلمانوں کے دو گروہ آپس میں لڑ پڑے ہیں, لیکن حضور نبی کریم صلی اللہ علیہ وسلم کے بعد ایسی صورت حال پیدا ہو گئی. چنانچہ یہ اصولی جو موقف ہے یہ مسلمانوں کے ساتھ قرآن کریم کی تعلیمات کی روشنی میں موجود ہے کہ اگر منیر و مسلمانوں میں جو دو گروہ آپس میں لڑ پڑیں تو بنیادی تو یہی حکم ہے کہ تماشا مت دیکھو, تماشین مت بنا. یہ مسلمانوں کے لیے مناسب رویہ نہیں ہے اور اس اسلام کے مطابق نہیں ہے کہ مسلمانوں کے دو گروہ آپس میں لڑ رہے ہیں اور دوسرے سب مسلمانوں کا تماشا دیکھ رہے ہیں. یہ تماشا دیکھنے کی وجہ ان کا حکم ہے کہ سأصلح بینہما وإن طائفتان من المؤمنین اقتتلوا فأصلحوا بینہما, ان کے درمیان مصالحت کا کام کرو, صلح کا کام کرو. صلح کی شرائط آپ نے طے کر لی دو گروہوں کے درمیان اور آپ نے فیصلہ کر لیا, پھر اس کے باوجود یا کہ ایک گروہ اس عادلانہ شرائط کے مطابق منصفانہ شرائط کے مطابق وہ صلح کے لیے تیار نہیں ہے, صلح کرنے کے بعد اس کی خلاف ورزی پر چلا گیا ہے, تو اس صورت میں فإن بغت إحداهما على الأخرى فقاتل التي تبغي حتى تفيء إلى أمر الله, اگر اس کے بعد ان میں سے ایک گروہ بغاوت پر آمادہ ہے, اس کو بغاوت کہا گیا کہ جو عدل سے اور انصاف سے نکل کر ایک جائے صلح نامے کی خلاف ورزی کرتے ہوئے ایک گروہ جو ہے وہ اٹھتا ہے پھر اس سے توڑتا ہے کہ بغاوت ہے, تو بغاوت کرنے والے گروہ کے خلاف لڑو, فقاتل التي ترجو حتى تفي الى عمر المسلمان بجميع القتال يا مسلمان کو اس طرح کی بہت تیزی سے جو لڑتے رہے جان کے درمیان لڑائی اور شدت جاری رہے اس کو کسی صورت میں برداشت مت کرو اور اس کو شروع کرنے کی کوشش کرو اور ان کے درمیان صلح کرو اور اس میں سے جو گروہ زیادہ کی طرح آمادہ ہو اور وہ اس کی مصالحت کے لیے تیار نہیں ہو تو اس سے لڑو یہاں تک حج کا تفریح اللہ الحمد للہ یہاں تک کہ اللہ کے حکم کے سامنے جھک جائے فإن طاعت فإن الله في حكم كفار جدا فأصلحوا بينهما بالعدل وعدل في خاطر في درمان صلاة رجل كسي كي بلوك مولد ما آئے وكسي كي دباء ما آئے ان کے حق میں سو صلاة رجل یا یہ قوضی نہیں یہ اب اس کے ساتھ قوت ہے یہ دوسرے کمزور ہے اب یہ حقائق ہے اور حقائق کو تسلیم کر لیں یہ نہیں ہے اصلحوا بينهما بالعدل عدل اور انصاف کی حکومت کے مطابق ان کے درمیان صلح کرنا تو یہ جو مسلمانوں کے درمیان جنگ کی صورت میں ایک اصولی موقف بتا دیا گیا کہ فإن طاعت فأصلحوا بينهما بالعدل وأقسطوا إن الله يحب المقسطين اگر وہ پھر آمادہ ہو جائے صلح کے لیے اور اللہ کی مرضی اور اللہ کے رسول صلی اللہ علیہ وسلم کی حکم کے سامنے جھک جائیں اور پھر ان کے درمیان مصالحت کرو عدل کے ساتھ انصاف کے ساتھ بلا شبہ اللہ تعالیٰ انصاف کرنے والوں کو بھی محبت کرتا ہے. آج پھر ایک کلیہ بیان کیا گیا ہے کہ انما المؤمنون اخوة بلا شبہ مؤمنین آپس میں حقیقی بھائی سب بھائی سکران عام بھائیوں کو کہ اس وقت ان بھائیوں کو آپ کو کہتے ہیں کہ سب ایک دوسرے کے بالکل حقیقی بھائی مؤمنین کے درمیان ایک ایسی اخوت کا بان اور ایک ایسا مضبوط رشتہ ہے کہ جب اس طرح سب بھائیوں کے درمیان ہوتا ہے ان کو اسی طریقے سے تو اللہ تعالیٰ نے جس کی جگہ فرمایا ہے ان الله يحب الذين يقاتلون في سبيله صفا كانهم بنيان مرصوص. الله تعالى ان کی محبت کرتا ہے اس کے راستے میں صف باندھ کر صف بچتا قتال کرتے ہیں جنگ لڑتے ہیں جیسے کہ وہ شیشہ پلائی دیوار شیشہ پلائی دیوار بننا مسلمی کا یہ اللہ رب العالمین کو پسند ہے مضبوط شیشہ پلائی دیوار محبت کی چیزوں کا جو رشتہ ہے اس سے جو لوگ منسلک ہو جاتے ہیں اور جو لوگ آپس میں ایک دوسرے سے واقعی حقیقی محبت رکھتے ہیں تو اس کے نتیجے میں وہ بالکل کی سب کلائی دیوار بن جائے بہت سے بڑے چیلنج کو وہ برداشت کر سکتے ہیں. کوئی بہت بڑا بڑی بھی تکلیف ہے اس کو گوارا کر لیتے ہیں اس کو برداشت کر لیتے ہیں وہ خاندان بھی جو آپس میں جڑا ہوتا ہے اور وہ خاندان اس کے بہت سارے جوان ہوتے ہیں آپس میں جڑے ہوتے ہیں ان کو کوئی بڑی تکلیف بھی پہنچے جب وہ ایک دوسرے کے ساتھ جڑے ہوتے ہیں ان تکلیف کو برداشت کر سکتے ہیں. تو شیشہ پلائی دیوار کی سب بڑی بہت بڑی بھی مصیبت آئے ایک معمولی اسکریچ پر اگر آتا ہے ایک معمولی خراب پر اکیلے اکیلے لوگ کسی بھی مصیبت کو کسی بھی برداشت نہیں کر سکتے. اس وقت بھی جو مسلمان کی بہت بڑی بدنصیبی ہے تو یہی ہے کہ الگ الگ ہے اور یہ مسلم کو تو سب سے پہلے پاکستان اور اس کو نیشنل موومنٹ کہتے ہیں. یہ مغرب نے ایک دوسرا راستہ بتایا ہے اس کو نیشنل بلڈنگ این جی اوز ہیں اور ملٹی نیشنل کمپنیاں ہیں اور وہ این جی اوز اور ملٹی نیشنل کمپنیوں نے بہت سارے لوگوں کو ریکروٹ کیا ہوا ہے اور بہت سارے میدانوں میں وہ کام کرتے ہیں. کام تھوڑا ہوتا ہے اور این جی اوز کا خرچہ زیادہ ہوتا ہے تو جو اپنے کارندوں کو دیتے ہیں اور بڑی فوجی فرمائے جنہوں نے اپنے کارندوں کی بھرتی کی ہوئی ہے کہ ہمارے پورے معاشرے کے ہر طبقے کے اندر شرائط کر گئی ہے और हमारे पार्लियामेंटेरियन को वो तरबियत के नाम पर अपने साथ अमेरिका में भी ले जाते हैं, यूरोप का भी चक्कर दे देते हैं, यहाँ पर सब एक महीने दो दो महीने मुख्तलिफ कोर्स उनसे कराते हैं, पूरी ब्रेन वॉशिंग होती है। असम्बली के मेम्बरान, पार्लियामेंट के मेम्बरान, फौजी अफसरान, बड़े बड़े पुलिस, बड़े बड़े साजर, बड़े बड़े समाचार, मुख्तलिफ तरीके से उन्होंने एक देते हैं उसमें हमारे इदारों को, और उन इदारों के जरिए से भी अपने पंजे में और अपनी गर्फ में लाने के लिए खवातीन को भी और मर्दों को भी, बल्कि फर्क भी लगाते हैं क्योंकि हम इतने दिनों की आपको ट्रेनिंग देंगे, आपको ये सहूलतें होंगी, आपको बिजली में चक्कर भी लगाया जाएगा, लेकिन जितना भी आप ग्रुप भेजें उस ग्रुप में इतने मर्द और इतने खवातीन होंगे। और नौजवानों की तरबियत के लिए भी उन्होंने मुख्तलिफ कोर्सेज ऑर्गेनाइज किए, उसमें ये भी शर्त लगाई है कि लड़के और लड़कियाँ हैं इतनी उम्र से कम के उसमें एलिजिबल हैं उनको लेंगे। इसी तरह सियासी जमातों से कहते अपने कार्यक्रम दे दें हमें तरबियत के लिए, और उनके कार्यक्रमों को तरबियत देते हैं और उनके कार्यक्रमों को भी उसमें शराय आयद करते हैं, और बड़ी खुशी से सियासी जमातें उनको अपने कार्यक्रम भिजवा देती हैं, उनके वो मुख्तलिफ इंस्टीट्यूट हैं उनके दूर में मिलते। और इस सारी कोशिशें इसलिए हो रही हैं कि तमाम लोगों को अपने घर पर लाएँ और अपनी ही का अपना काम लें और यहाँ से निर्देशन करें, और उम्मत का जो तस्वर है वो ख़त्म हो जाए, उम्मत के तस्वर को ख़त्म करने के डरते हैं। सेकुलरिज्म और लादीनियत का मतलब ये है कि दीन का कोई अमल दखल नहीं है, दीन का सियासत में कोई अमल दखल नहीं होना चाहिए। शरीर खरे साहब ने कहा है कि सेकुलरिज्म और इस्लाम में कोई तसादम नहीं है, कोई तजाद नहीं है, ये अमेरिका की मर्जी है, और अमेरिका की मर्जी के मुताबिक यहाँ पे एक निज़ाम बनाना और उसके लिए उस कौम को तैयार करना, इसको नेशन बिल्डिंग कहते हैं। तो नेशन बिल्डिंग का मतलब ये है कि अमेरिका को ढक कर लाया जाए पूरी कौम को, और वो जिस तरह से कौम चाहती है, अमेरिका जिस तरह से चाहता है किस तरह की कौम बने, उस तरीके की कौम के अंदर मुख्तलिफ इदारों के जरिए से उनके नौजवानों की, उनकी पार्लियामेंटेरियन की, उनकी लीड की, उनके हर शोबे की क्यादत जो है वो उसी तरीके से उनको सरपरस्ती हो और उसके अंदर से उनकी तरबियत हो, उनकी तालीम हो। ये जो सूरत हाल है, इस सूरत हाल से बचने के लिए उम्मत की तस्वर को जिंदा करने की जरूरत है, जो कुरान में भी है कि उम्मीन इस वह बिलासबाउमीन आपस में भाई हैं, तो असली बैन अखवई तुम अपने भाइयों के दरमियान इस्लाह का काम करो, वक्तुल्लाह का तकवा इख्तियार करो, लाल्लकुम तुरहमून ताकि तुम्हारी ऊपर रहम हो। असल जो बुनियाद है, जो बात है, जो मुसलमानों के अंदर बंदों के अंदर अल्लाह ताला जो खूबी को जिस सिफत को पैदा करना चाहता है वो तकवा है। तकवा जवाबदेही का एहसास है, मैंने अपने रब के सामने जवाबदेही करनी, ये तकवा। मैं तमाम अपनी पूरी जिंदगी के लिए और जितनी भी वसाइल अल्लाह ताला ने दिए हैं इनके इस्तेमाल के लिए सब कुछ के लिए मैं अपने रब के सामने जवाब दे, पूरी की पूरी जो हमारी तालीमात सारी की सारी हैं, कुरान करीम पैगंबरों की तमाम अंबिया की तालीम, उसमें बुनियादी बात ही यही है कि तुम्हें अपने रब के सामने हाजिरी दे रही हो। दुनिया में भेजे गए हो, यहाँ पे आज़ाद नहीं हो आयदा के नफ्स के की पैरवी करने के लिए, और तुम्हारे लिए हिदायत भेजी है, साथ ही अल्लाह रब्बुल आलमीन ने अंबिया के जरिए से अल्लाह ने किताबें भेजी हैं, और इन हिदायत के मुताबिक ज़िंदगी गुजारना इसमें तुम्हारी दफ्तर में भलाई है, दुनिया की भी भलाई है, आखिर की भी भलाई है, तुम्हें अपने रब के सामने पेश होना है। ज़िंदगी बाद में आखिरत का तसव्वुर, जन्नत और दोज़ख़ अल्लाह रब्बुल आलमीन के सामने पेश होना, सारी किताबें, सारी अंबिया और सारी तालीमात भी इसी के लिए हैं कि इंसान के अंदर ये एहसास पैदा हो जाए कि मैं जवाबदेह हूँ अपने रब के सामने, मैं खुला है, मुझे नहीं छोड़ा गया है कि मैं जिस तरीके से चाहूँ उस तरीके से अमल करूँ, बल्कि खालसा के नफ्स का गुलाम बनने की बजाय मुझे अपने अल्लाह की तरफ जाना है और उसके रसूलों की इताअत करनी है। अल्लाह ताला ने जो किताबें भेजी, जो अंबिया भेजी हैं, जो रसूल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को भेजा है उसकी इताअत करनी है और मुझे अपने रब के सामने जवाबदेही करनी है। इसीलिए हर तकलीफ हर मुसीबत के वक्त जो हम जो मुस्लिम का हादसा है यही है कि वह हर तकलीफ और हर मुसीबत में पुकार लेते हैं इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। बिलासुबह हम अल्लाह के हैं और हमें अपने रब की तरफ वापस लौटना है। ये जो एहसास है इसी के लिए पूरा कुरान आया है कि तुम्हें अपने रब की तरफ वापस जाना है। ये जो एहसास है ये आदमी को खुले और खुले हर हालत में अपने रब की हसीयत और अपने रब का तकवा और अपने रब की अदर हो उसका सामना मुझे करना है, इससे आदमी को आमादा करता है। ये जो हसीयत अल्लाह के सिर आलिया अल्लाह की हसीयत खुले और छुपे ये जो उस वक्त पैदा होती है जब आदमी को एहसास होता है कि मैंने अपने रब का सामना करना उसके सामने आ गया। जैसे एक आदमी को जब मैं अल्लाह को मानता हूँ अल्लाह मौजूद है तो सारी चीज़ें तकलीफ की हैं मुझे भी पैदा किया है, लेकिन साथ अगर ये न हो तो मुझे उसके सामने वापस जाना तो वो अल्लाह को नहीं मानता हकीकत में, अल्लाह को नहीं मानता। अल्लाह को वही शख्स मानता है जो साथ ही मानता है कि वो मैं उसके सामने जवाबदेह हूँ, उसने मुझे खुला नहीं छोड़ा। ये अदल का अल्लाह ताला की जो अदल की सिफत है ये उसका तकाजा है। इस तरह खुला छोड़ दो एक जालिम है जिसे मजलूम है, उसके पास ज्यादा ताकत है अपनी ताकत को गलत इस्तेमाल करता है, वसाइल हैं और वसाइल को गलत इस्तेमाल करते हैं, गलत तरीके से वसाइल अपने हाथ में करता है, दूसरों के हकूक छीनता है। और फिर अगर ये अकीदा साथ में हो कि हमने अपने रब की तरफ जाना है और हमारा रब इसके बारे में पूछेगा तो नऊज़ुबिल्लाह, ये तो अदल का तकाजा नहीं। जब अल्लाह आदिल है, खालिक जब आदिल है, अदल करने वाला इंसाफ करने वाला है, तो कैसे अकेला छूट छूट खुली छूट दे देगा अपने बंदों को कि जो ताकतवर है वो कमजोर कर उसके हुकूम खाए और उसे कोई पूछने वाला नहीं। ये अदल की सिफत का तकाजा है जो हम सूरह फातिहा में कहते हैं अल्हम्दुलिल्लाह रब्बिल आलमीन अर्रहमान अर्रहीम मालिक यौम अद्दीन। सारी तारीफ अल्लाह के लिए है जो तमाम आलमों का रब है, आलम निकालने वाला है, मालिक है, राजक है, रहमान और रहीम है, बड़ा मेहरबान नहायत रहम करने वाला है। उसकी रहमत हर चीज पर वसी है, वो रहमत ही वो क्या सुन्नत है, उसकी रहमत हर चीज पर वसी है, रहीम है, बहुत ज्यादा तवज्जो के साथ रहमत करने वाला, हर एक मखलूक में से हर एक की तमाम जरूरियात को पूरा करने वाला, बहुत अहसान के साथ पूरा करने वाला है। वो तो मालिक है मुझे रोज़े जज़ा का मालिक, यह अदल की सिफत का तकाजा है। रोज़े जज़ा का मालिक होना कि जिसने बुरा अमल किया है उसको उसकी सजा मिलेगी और जिसने अच्छा अमल किया है उसकी उसको जज़ा मिलेगी, उसको सवाब मिलेगा, उसका बदला मिलेगा। बुराई करेंगे तो उसको सजा मिलेगी, भलाई करेंगे तो अल्लाह ताला उसका इनाम देगा, अजर देगा। ये अदल का तकाजा है मालिक यौम अद्दीन। अल्लाह रब्बुल आलमीन रहमान रहीम है, आदिल है। अदल की सिफत का इनकार करने वाला मुसलमान नहीं है, अल्लाह को नहीं मानता। जो अल्लाह ताला के आदम की सफर से इंकारी है, किसी भी सफर से इंकारी है, तो वो नहीं मानता फिर अल्लाह को, जिस तरह से उसका मानने का हक है। इसीलिए जो ईमान हम लाते हैं ہم اس اللہ پر ایمان لاتے ہیں جو رحمان اور رحیم اور عادل ہے اور جو غفار بھی ہے بخشنے والا مہربان بھی ہے بخشنے والا ہے اور جو قہار بھی ہے جو مجرموں کو سزا دینے والا بھی ہے اس اللہ پر ایمان لاتے ہیں اور اسی لیے فقرہ کے آمنت باللہ کما ہوا کہ اسمائی و صفاتی ہے تقبل کے جميع احکام اقرار باللسان و تصدیق بالقلب ان اللہ پر ایمان لایا جیسے کہ وہ ہے اس کے ناموں کے ساتھ اس کے بھلے نام اور اس کی صفات ہیں تمام چیزوں کو مانتا ہوں میں ایمان لایا اور زبان سے اقرار کرتا ہوں دل سے تصدیق کرتا ہوں وہ مالک یوم الدین روز جزا کا مالک ہے یہ ایمان لانا اور اس بات کو بالکل سامنے ہر وقت مستحضر ہونا اس عقیدے کو کہ میں اپنے رب کے سامنے جواب دے دوں کھلے کہ جو کچھ بھی کر رہے میرا رب اس سے واقف ہے اللہ کی صفت ہے کہ وہ خبیر ہے اور اللہ لطیف ہے لطیف الخبیر لطیف کا مطلب باریک بین یہ کوئی مثل ہے لیکن میں ایک چھوٹا سا آدمی ہوں اتنی بڑی کائنات ہے اتنا بڑا پروردگار اربوں لوگ ہیں تاریخ کی اور زمانے میں گزرے ہیں ہم سے اللہ رب العالمین کا کیسا رکھا ہے یہ بھی اللہ تعالیٰ کی اس صفت کا انکار ہے کہ جو ہی اللہ کے بارے میں ہمارا ایمان و عقیدہ ہے کہ لطیف و باریک بین ایک چھوٹے کے حالات کے لیے باخبر ہے اس کی ضرورت کا ذمہ دار ہے اور یہ معمولی معمولی باتوں کے اندر جو اس کی خبرداری اس کا علم ہے یہ اس کو بڑے امور سلطنت سے غافل نہیں کرتا یہ تو انسان کی کمزوری ہے وہ بڑے امور سلطنت میں اس کا ذہن ہو جائے جب انوالو ہو جائے وہ چھوٹی چھوٹی باتوں سے غافل ہو جاتا ہے یا چھوٹی چھوٹی باتوں میں جو لوگ بہت زیادہ مشغول ہو جاتے ہیں تو بڑے امور سے بڑے باتوں سے غافل ہو جاتے ہیں انسان کی تقدیر ہے انسان کا علم بھی بہت ناقص ہے اس کی سوچ اس کی سمجھ ہم اللہ رب العالمین کی طرف کسی نقطہ کی نسبت بھی اللہ سے انکار ہے اللہ رب العالمین کی صفت ہے علم خبر ہر چیز کا خبر رکھنے والا ہر چیز کا علم رکھنے والا کوئی چیز چھوٹی سی چھوٹی اللہ رب العالمین اس سے غافل نہیں لا تأخذہ سنة ولا نوم جو اس پر اون بتاری ہوتی ہے نہ وہ اس پر نیند آتی ہے تو ہر وقت باخبر اور ہر وقت خبردار ہے الحی القیوم اللہ لا الہ الا ہو الحی القیوم زندہ جاوید ہر چیز کو اس نے قائم کر رکھا ہے لا تأخذہ سنة ولا نوم اس کے اوپر کوئی اونگ نہیں آتی کوئی اس کو نیند نہیں آتی اور وہ اس کے اندر کوئی یہ کمزوری نہیں ہے کہ وہ کسی چیز سے باخبر اس پر کوئی بوجھ بھی نہیں ہے مسئلے کا کیا تمام چیزوں کی نگرانی اور بادشاہت کرتا ہے کوئی اس کی کوئی بوجھ اس کا نہیں ہوتا اور یہ چیز ساری نبی ہے تو اس میں کوئی نقص نہیں ہوتا اس کی بادشاہی میں کوئی کمی نہیں آتی اور یہ سارے لوگ موجود ہیں ساری کائنات اس کے اوپر اس کا کوئی بوجھ نہیں ہے یہ اللہ رب العالمین نے تقویٰ اور اس کے سامنے جواب دہی کا احساس یہی لوگوں کو اکٹھا رکھتا ہے برائی سے بچاتا ہے اور بھلائیوں کی پر آمادہ کرتا ہے تو اس اخوت کو قائم رکھنے کے لیے جو مسلمانوں کے اندر اخوت ہے وہ محبت ہے حقیقی بھائی چارہ اس کے بارے میں اگلی اس میں آیات میں اللہ تعالیٰ پھر مسلمانوں کو اور مؤمنین کو یہ تلقین کرتا ہے اللہ رب العالمین ان کو حکم دیتا ہے یا ایھا الذین آمنوا لا یسخر قوم من قوم عسیٰ ان یکونوا خیرا منھم وہ لوگ جو ایمان لائے ہو ایک گروہ دوسری گروہ کا مذاق نہ اڑائے تم میں سے ایک گروہ کے لوگ دوسرے گروہ لسانی گروہ بھی ہو سکتے ہیں کچھ لوگ پٹھان ہیں کچھ لوگ پنجابی ہیں برادری بھی ہو سکتی ہے کچھ لوگ گجر ہیں کچھ لوگ جاٹ ہیں کچھ راجپوت ہیں اور رنگ بھی ہو سکتا ہے کچھ لوگ کالے ہیں کچھ لوگ گورے ہیں वो सिद्धबंदी भी हो सकती है कि कुछ लोग एक पार्टी में शामिल हैं, कुछ लोग दूसरी पार्टी में शामिल हैं। तमाम लोगों को कहा गया जितनी भी कोई जत्था बनाया हुआ है वो दूसरों का मजाक न उड़ाए। मजाक उड़ाने से दुश्मनियाँ फैलती हैं। मजाक उड़ाने का मतलब ये है कि तुम दूसरों को कम समझते हो, अपने ऊपर दावा कर समझते हो, अपनी बिरादरी को, अपनी पैदाइश को, अपनी नस्ल को बरतर समझते हो। उससे मना किया गया किसी को हकीर मत समझो, किसी को मजाक मत उड़ाओ, कुछ मना किया गया। लोगों ने लतीफे बना रखे हैं, एक शहर वाले ने दूसरे शहर के बारे में लतीफे बना रखे हैं, एक गिरोह ने दूसरे गिरोह के बारे में लतीफे बना रखे हैं। ये सब से मना किया गया। अल्लाह ने हुक्म दिया है एक गिरोह दूसरे गिरोह का मजाक न उड़ाए, इससे खराबियत होती है, इससे दुश्मनियों का सबाब जन्म लेती है। ये बुनियादी तौर पर अपने आप को बरतर है, बड़ा समझने, तकब्बुर है, गुरूर है। तकब्बुर और गुरूर से मना किया अल्लाह रब्बुल आलमीन ने, दूसरों का मजाक मत उड़ाए। लायक कर कौन मिलकर मनाशा यकीन खैर में है, हो सकता है कि जिनका मजाक उड़ा रहे हैं वो उनसे बेहतर हैं। बोला निशा उन्न निशा और औरतें दूसरी औरतों का मजाक न उड़ाए, क्योंकि उपस्थित औरतें बैठती है आपस में, मर्द आपस में अलग बैठते हैं, औरतें अलग बैठती हैं। मर्दों की मजलिस अलग है, औरतों की अलग है, इसलिए औरतों को अलग कहा तुम एक दूसरे का मजाक मत उड़ाओ, मर्दों को भी कहा एक दूसरे का मजाक मत उड़ाओ। हो सकता है कि वो जिन औरतों का मजाक उड़ा रही हैं वो उनसे बेहतर हैं। ऐसा इन व्यक्ति के किन्न खैरम मिन हम वला तलमिजू अनफुसकुम वला तनाबज़ू बिल अल्फाज। एक दूसरे की एक दूसरे पर कोताना मत करो, वला तलमिजू अनफुसकुम कायनात जमी एक दिन दूसरों का ये भी मजाक की मुख्तलिफ किस्में हैं। ताने मत लगाओ एक दूसरे के खिलाफ, ताने जमी मत करो और बुरे मानों से एक दूसरे को मत पुकारो। यानी ये हुक्म है कि उस नाम से किसी को पुकारो जिसका वो उसकी कभी खुश हो जाए, इज्जत के एहतराम के साथ, बेतकल्लुफी के साथ, इज्जत के साथ, एहतराम के साथ। वो नाम किसी का मत लगे जिससे वो जिसको बुरा महसूस करता है, कोई और उसकी निशान नहीं करते, तुम किसी को और लंगड़े और कानून उस तरीके से किसी को पुकारना ये तनाबज़ बिल अल्फाज है। और किसी को खुद नाम रखना मजाक में किसी का, किसी की और तलाश करके उसका मजाक उड़ाना, तो इससे मना किया गया है। बिल इसमें फुसूक बाद ईमान, ईमान लाने के बाद ये जो फुसूक के काम है, गुनाहगारी जिसे आदमी गुनाहगार होता है, ना फरमानी को ये जोर नहीं देता मुसलमानों को, ईमान लाने के बाद वो नाफरमान लोगों के तरीकों पर चले। वो मल्लम यकुब फौलाए कहे मुजालिमून, जो लोग तौबा नहीं करेंगे उससे वापस नहीं होंगे जो भी जालिम है। या अय्युहल लज़ीना आमनू इस्तईनू कसीरन मिन अज़्ज़ल, तो दूसरी जिससे अख़ुव्वत की जो सज़ा खराब होती है, जो बिरादरी और मोहब्बत की सज़ा है किसी माहौल में जिससे खराब बर्बाद होती है, उसमें एक जन है। वो सारे जमान जो है नबादी इसमें वो लोगों जो ईमान लाए हो वो सारे जमानों से बचो, बाद जमान जो हैं वो गुनाह हैं। एक दिन दो आदमी ने आपस में कोई बात कर ली और तुमने वैसी नतीजे अफेक्ट कर लिया तो मेरे खिलाफ बात हो गई। एक आदमी ने किसी कोई बात की तुमने वैसी नतीजे अफेक्ट करे हो ये तो मेरे खिलाफ बात नहीं की है उसने। इसका मतलब ये है बदगुमानी से और बदगुमानी से बचो, बाद जो गुमान हैं वो गुनाह हैं, गुनाह के जुमरे में आते हैं। वला तजस्सुसू और तजस्सुस मत करो, खौफ में मत रहो। हज़रत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है कि जिसने अपनी भाई के सतर को छुपाया अल्लाह ताला क़यामत के दिन उसके सतर को छुपाएगा। और उन्होंने कहा जो आदमी لوگوں کے مخفی حالات کے درپے ہوتا ہے تو ان کو معلوم کر لے, اللہ تعالیٰ اس کو بغاوت میں پیدا کر دے گا, اس کے گرد میں اس کو اللہ تعالیٰ شرمندہ کر دے گا. وہ سختی سے اللہ کے نبی صلی اللہ علیہ وسلم تجسس کو توڑنے لگے رہنا, مخفی باتوں کو معلوم کرنے کی کوشش کرنا, تو اس سے مسلمانوں کا معاشرہ اس سے تباہ ہوتا ہے. اس سے منع کیا ہے اللہ رب العالمین نے, وَلَا يَغْتَبْ بَعْضُكُمْ بَعْضًا, اور تم میں سے کوئی بھی شخص دوسرے کی پیٹھ کی ایک برائی نہ کرے. حضور نبی کریم صلی اللہ علیہ وسلم سے صحابی نے پوچھا, یا رسول اللہ, اگر اس میں وہ برائی موجود ہو؟ میں کہا کہ اس میں وہ برائی موجود بھی ہو تم اس کی پیٹھ کی تو کرو گے تو یہ غیبت ہے, اور اگر اس میں وہ موجود نہ ہو تم کرو گے تو یہ بہتان ہے. اور غیبت کی تعریف کی کہ غیبت وہ ہے کہ جس کو سن کر وہ آدمی ناخوش ہو جائے, یعنی آپ اس کے غائبانہ ایسی باتیں اس کے بارے میں کہہ رہے ہیں کہ اگر وہ موجود ہوگا اس کے سامنے کہو گے تو وہ ناراض ہوگا. اس کی پیچھے ان کو یہ اگلی آیت میں کہا ہے کہ ایحب احدکم ان یاکل لحم اخیہ میتا فکرہتموہ, کیا تم میں سے سب کچھ یہ پسند کرے گا کہ تم اپنے بھائی کے مردہ بھائی کا گوشت کھاؤ؟ کہ کتنی تم ایک سمے اس سے کراہت ہوگی, مردہ بھائی کے گوشت کھانے کی یہ جو غیبت ہوگی, مردہ بھائی کا گوشت میں ایک آدمی موجود نہیں ہے اور تم اس کی برائی کر رہے ہو, مردہ بھائی کا گوشت کھانا ہے. واتقوا اللہ ان اللہ تواب الرحیم, اللہ کا تقوی اختیار کرو, بلا شبہ اللہ تعالیٰ توبہ قبول کرنے والا رحم کرنے والا ہے. پھر یہ ایک اصول بیان کیا, یا ایھا الناس, اے لوگوں, انا خلقناکم من ذکر و انثی, ہم نے تمہیں ایک مرد اور عورت سے پیدا کیا ہے, وجعلناکم شعوبا و قبائل لتعارفوا, اور تمہیں ہم نے قبیلوں میں اور خاصوں میں تقسیم کیا ہے تاکہ تم ایک دوسرے سے تعارف حاصل کرو, ایک دوسرے سے دوستی کرو. یہ جتنی بھی برادریاں بنی ہیں, جتنی بھی اقوام بنی ہیں, جتنی بھی رنگوں میں لوگ ہیں, جتنی جغرافیائی تقسیم ہے, سب بنیادی طور پر اللہ نے فرمایا, سب بنیادی طور پر ایک نسل آدم ہیں, ایک مرد اور عورت سے پیدا کیے گئے, کسی کو بھی اس پر فوقیت حاصل نہیں ہے پیدائش کی وجہ سے, مگر تقویٰ کے لحاظ سے. اللہ اپنے رب سے جو بندہ اپنے رب کے قریب ہے, متقی ہے, اپنے رب سے ڈرنے والا ہے, وہ معذرت ہے. ان اکرمکم عند اللہ اتقاکم, وہ زیادہ متقی ہے, وہ اللہ کے نزدیک زیادہ کریم اور زیادہ عزت والا ہے. یہی ایک تقسیم, کافر اور مؤمن اور متقی اور فاجر اور فاسق, وہ زیادہ تقویٰ والا ہے, زیادہ معذرت ہے. عزت جو ہے وہ تقویٰ کے اوپر ہے, اللہ سے جتنا قریب ہے اتنا زیادہ معذرت ہے. تو کوئی پیدائش پر کسی کو عزت نہیں مل سکتی. پیغمبر کے بیٹے کو اللہ تعالیٰ نے فرمایا, یعنی الذی لیس من اہلکم له عمل غیر صالح, یعنی جو تمہارے اہل میں سے نہیں ہے اس عمل خراب ہے. خاندان نبوت کو اس نے گم کر دیا ہے کیونکہ اس میں عمل اس کا خراب تھا. اچھے عمل سے آدمی بڑا بن سکتا ہے, کریم اور شریف بن سکتا ہے. کسی کے گھر بھی پیدا ہوا ہو, کافر کے گھر پیدا ہو جاتا ہے پھر بہت معزز بن جاتا ہے, سرزائے بن جاتا ہے, مؤمنین میں آگے بڑھ جاتا ہے. اور بڑے نیک اور بڑے پاکیزہ پیغمبر کے گھر میں پیدا ہو جاتا ہے لیکن بروں کا جو ساتھی ہو جاتا ہے تو برا بن جاتا ہے. عزت کی ضرورت شروع ہوتی ہے عمل سے ہوتا ہے, نیک عمل کے ذریعے سے آدمی بڑا بن جاتا ہے, برے عمل کے ذریعے سے آدمی چھوٹا بن جاتا ہے. یہ اصول بیان کر دیا کہ یہ جتنی بھی تمہاری آپس کی تقسیم ہے, ایٹم میں تقسیم تعارف کے لیے ہے, تعارف کے لیے اس کو رکھو, اور اس کی بنیاد پر کوئی ایک دوسرے کا مذاق بھی نہ اڑاؤ, ایک دوسرے کا کمتر بھی نہ سمجھو. تفاخر اور تکبر یہ جاہلیت کے طریقے ہیں. ایک مؤمنین کی ایک ایسی بنیاد مرکوز مخصوص اور مضبوط سخت بناؤ کہ سب لوگ آپس میں ایک دوسرے بھائی ہوں اور اللہ کے بندے اور آپس میں بھائی بھائی بن کر رہے ہو. آخر دعوانا ان الحمد للہ رب العالمین.